हर एक सीजन रेडियो विजन 91.6 मेगाहर्ट्ज।
पापा ये तबाई को रेडियो तबाई का बस रेडियो विजन 91.6 मेगाहर्ट्ज में कार्यक्रम मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल।
तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन 91.6 मेगाहर्ट्जमा हरेक आइतबार 10 बजेको समाचार पश्चात 11 बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ। मदन भण्डारी सधैँ चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधि संयोजनमा देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ। हामी 11 बजीसम्म तपाईँहरू समक्ष रहन्छौँ। तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ। हार्दिक नमस्कार श्रोता। 91.6 मेगाहर्ट्जको ध्वनि तरङ्गमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ, सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ। त्यस्तै गरेर www.radiovision.com.np लगअन गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ। मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। जिन्दगीमा भुलबाट धेरै कुरा सिकियो, जिन्दगीमा भुलबाट धेरै कुरा सिकियो, नियतिको सुलबाट धेरै कुरा सिकियो, रूप अनि यौवन भन्नु दुई दिनको लागि रहेछ, भुइँ सरेको फुलबाट धेरै कुरा सिकियो। वाह, यो मुक्तक नगेन्द्र नेउपानेजीको झापा कौराध 8 जुरोपानी उहाँको घर हो। मुक्तक निकै गजबको लेख्नुहुन्छ। आजको यो कार्यक्रममा उहाँका मुक्त गरपहरूसँगै मैले मुक्तकको सिलसिला सुरु गर्न चाहेँ। आज मसँग स्वयं नगेन्द्र नेउपाने हुनुहुन्छ श्रोता। मैले धेरै भूमिका बाँधिनँ, उहाँका मुक्त कार्यक्रममा आज हामी सुन्नेछौँ, मजा लिनेछौँ। सधैँ मैले उहाँका मुक्तक तपाईँहरूलाई सुनाइराखेको, आज उहाँकै आवाजमा उहाँका मुक्तक हामी सुन्नेछौँ, रमाउनेछौँ। कार्यक्रमको अन्त्यसम्म तपाईँ हामीसँगै रहनुहोला। अहिलेलाई भने कार्यक्रमको सुरुवातमा एउटा निकै नै मिठो गीत सुन्छौँ। गीत पश्चात म आउनेछु, मुक्तककार नगेन्द्र नेउपाने आउनुहुनेछ। अहिलेलाई भने यो मिठो गीत
रहना गहिरे र जाओ जीवन तिमलाई बुझ्ने रहर छ भने कि त लुकेरै बस मृत्यु कुरेर कि त लुकेरै बस मृत्यु कुरेर समस्याहरूसँग डर छ भने समस्याहरूसँग डर छ भने गहिराईमा डुब्दैन डुब डुबिसकेको छौ भने मोती न टिपिन फर्का मोती न टिपिन फर्का गहिराईमा
यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ. कार्यक्रम मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन 91.6 MHz. आजको मुक्तकमालामा मसँग मुक्तककार नगेन्द्र नेउपाने हुनुहुन्छ. मैले कार्यक्रमको सुरुवातमै तपाईँहरू समक्ष जानकारी बाँडिसकेको छु. अब भने म उहाँसँगै कुराकानी गर्छु. नगेन्द्रजी, कार्यक्रम मुक्तकमालामा तपाईँलाई स्वागत छ.
धन्यवाद मदन सर, यो अवसरको लागि तपाईँलाई धेरै धेरै धन्यवाद.
सन्चै हुनुहुन्छ?
एकदम आराम छु.
आजको मुक्तकमालामा हामी तपाईँका मुक्तकमा रमाउनेछौँ. तपाईँका मुक्तकमा रमाएको पनि 5-6 वर्ष भयो मुक्तकमालाबाटै मैले श्रोताहरू समक्ष पुर्याएको. आज तपाईँ आफै आउनुभएको छ. मुक्तक सुनौँ अनि कुराकानीलाई अगाडि बढाउँ.
हवस्,
मुक्तक सुनौँ.
मेरो पहिलो मुक्तक छ, खुसी हुन् मेरो हारमा जो जो खुसी हुन्छन्. खुसी हुन् मेरो हारमा जो जो खुसी हुन्छन्, म माथिको अत्याचारमा जो जो खुसी हुन्छन्. मूर्छा पर्छन् होला पछि मलाई देख्त सफलतामा, अहिले हतार हतारमा जो जो खुसी हुन्छ.
वाह, गजबको मुक्तक लेख्नुहुन्छ. यो मैले भन्नै पर्दिनँ, श्रोताहरूले पनि महसुस गरिसक्नु भएको हो. नियाल्नु भएको मान्छेमा पर्नुहुन्छ तपाईँ. निकै लामो समय प्रदेश बस्नुभयो है?
हजुर, निकै लामो 14-15 वर्षै बस्यो होला.
प्रदेशबाट घर आउनुभएको छ. यसपालि आउँदा त भारी पुर्याएरै आउनुभयो होला जस्तो मलाई लागेको छ.
भारी पुग्नुभन्दा पनि पुर्याउनु पर्छ. अब बिस्तारै बिस्तारै सधैँभरि विदेश बसेर पनि नहुने होइन.
हजुर,
अब चाहिँ लगभग लगभग सिद्ध्याएरै नेपालतिर यसो केही गरेर बस्ने विचारले म चाहिँ उतैबाट फिनिस आएको.
अब यतै बस्ने के
अब यतै बस्ने के यसो रोजगारको अवसर खोज्ने यतै बस्ने विचार गरेको छु.
14-14 वर्ष प्रदेशमा बस्दा थोरै संक्षेपमा अति धेरै प्रदेशमा बस्दा मिस गरिरहने कुराहरू के हुन्छन् नगेन्द्रजी?
सबैभन्दा त मिस गर्ने कुरा भनेको परिवार हो होइन. परिवारमा सबभन्दा बढी याद आउने आफ्ना छोराछोरी एकदमै याद गरिन्छ, एकदमै याद गरिन्छ. प्रदेशमा अर्थो काम गरिरहँदा पनि दिमागमा चाहिँ आफ्नै परिवार खेलिरहेको हुन्छ. अर्थो जेसुकै काम गर्दा पनि घर परिवार, आमा बुवा, आफ्नो व्यवहार, त्यो कुरा सधैँ मिस गरिरहन्छ.
अब भने यत्रो समयसम्म 14-14 वर्षसम्म छुटेका खुसीहरूलाई फर्काउन त सकिँदैन, तर बाँकी भएका खुसीहरूलाई सँगै सँगाल्न त सकिन्छ. त्यही भनेर पनि आउनुभएको छ. देशमै तपाईँले सोचे जस्तै, तपाईँले चाहे जस्तै अबको समय बितोस् तपाईँको. तपाईँलाई धेरै धेरै शुभकामना छ.
धन्यवाद छ.
यो लेखन साहित्यप्रतिको, अब हामी साहित्यतिरै जाउँ, कहिलेबाट सुरु गर्नु?
म चाहिँ लेख्न चाहिँ धेरै लामो भयो. धेरै लामो भन्दा पनि लगभग मैले स्कुल पढ्दा नै हल्का फुल्का लेख्थेँ. त्यस्तो यस्तो साधारण तरिकाले लेख्थेँ. अनि जब म विदेश प्रस्थान गरेँ, त्यस पछाडि चाहिँ त्यहाँको माहौल, त्यहाँ एक प्रकारको घर पर अलग भएपछि एक प्रकारको मनमा भावहरू उत्पन्न हुँदो रहेछ होइन. वातावरण पनि त्यस्तै हुँदो रहेछ. त्यो हिसाबले गर्दाखेरि मलाई त्यो विदेशले चाहिँ मलाई अलिकति लेख्ने उत्साह थपिदियो. त्यसले गर्दाखेरि म 14 वर्ष पहिले त्योभन्दा पनि अलिक अगाडिदेखि सुरु गरेँ. सुरुमा चाहिँ कविता सविता लेख्थेँ, अनि पछाडि समय पछिल्लो समय लगभग 4-5 वर्षदेखि चाहिँ मुक्तकमा कलम चलाइरहेको छु. निरन्तर भन्दा पनि एकदमै कम लेख्छु. धेरै समय लागोस् तर अलि राम्रो सिर्जना लेख्न सकियोस् भन्ने एउटा चाहना, भित्री चाहनाले गर्दाखेरि म चाहिँ एकदमै कम महिनामा, कहिलेकाहीँ 2 महिनामा 3 महिनामा एउटा मुक्त लेख्छु.
थोरै लेखौँ, राम्रो लेखौँ, थोरै खाउँ, मिठो खाउँ भने जस्तो है. पछिल्लो समयमा देखिँदै आएको एउटा उदाहरण जस्तो पनि, अनि ठ्याक्कै तपाईँले पनि भन्नुहुँदा घरबाट टाढै जानुपर्छ, परिवारबाट अलिक टाढै जानुपर्छ, अनि चाहिँ सिर्जना फुर्छन्, माटोबाट टाढै जानुपर्छ, परदेश पुगिसकेपछि या घरबाट अलिक टाढा भएपछि चाहिँ धेरैजना लेखक साथीहरू चाहिँ कलम समाएको, धेरै लेखक साथीहरूले चाहिँ आफू साहित्यतर्फ लागेको भन्ने कुरा बताउनुहुन्छ। यो कतिको फरक पार्छ यो कुराले?
साहित्यप्रति झुकाव चाहिँ हुनैपर्छ, होइन? अब साहित्यप्रति झुकाव नभएकोले त विदेश गएर पनि लेख्ने कुरो हुँदैन, होइन? जसको साहित्यप्रति झुकाव छ त्यसलाई चाहिँ विदेशमा गएपछि विभिन्न कुराले छुन्छ क्या, दुःख सुख। प्रदेश एक प्रकारको दुःख हो, शारीरिक दुःख होस् या मानसिक दुःख हो, त्यो दुःखको बेला मनमा विभिन्न किसिमका विचारहरू आउँछन्, भावनाहरू उत्पन्न हुन्छन्। त्यो अवस्थामा लेख्न चाहिँ अलिक सजिलो हुन्छ। र अर्को कुरा के हुन्छ भने विदेशमा एउटा ड्युटी गरौँ, ड्युटी पछाडि समय के गर्ने त भन्दाखेरि सृजनशील मान्छेले लेख्ने नै हो, अर्थ गर्न सकिँदैन। त्यो सृजनशील मान्छेले लेख्ने, आफ्नो सृजनाहरू गर्ने त्यस्तै हुन्छ। त्यो गर्दाखेरि विदेशमा चाहिँ अलिक सजिलो हुँदो रहेछ लेख्नलाई, मलाई मेरो अनुभवले चाहिँ।
घर परिवारमा थोरै समस्या भएरै, अभाव भएरै मान्छे परदेशिन्छ, दुःखबाट छुटकारा पाउने मान्छे परदेशिन्छ, थाहा छ उसले बुझेको छ दुःख छ घरमा, त्यो दुःख प्रत्यक्ष पक्कै पनि कुनै पनि परदेशीले घरमा सुनाउन चाहँदैन, दुःखमाथि दुःख थप्न चाहँदैन। एउटा साहित्य जसमा चाहिँ आफ्ना वेदना पुग्न सकिन्छ, त्यो भएकोले गर्दा परदेशी भूमिमा पुगिसकेपछि देशबाट, आफ्नो माटोबाट, छरछिमेकबाट, आफन्तबाट टाढा भइसकेपछि एउटा बहाना जस्तो पनि हुन्छ कि जस्तो लाग्छ मलाई, है?
त्यो पनि हो, एक प्रकारको दुःख त अब सबैलाई एक प्रकार दुःख त हुँदैन,
हुँदैन।
अब कसैले शारीरिक दुःख आफ्नै ठाउँमा छ त्यो सबैलाई हुँदैन पनि, कति मजाले होइन शरीर राम्रै तरिकाले राम्रै ड्युटी गरेका हुन्छन्, कतिलाई अलिकति नराम्रो पनि हुन्छ। तर मानसिक दुःख भनेको जसलाई पनि हुन्छ, मानसिक दुःख जसलाई पनि हुन्छ, त्यो दुःख चाहिँ अब घरमा अब सुनाएर अब अलिकति टेन्सन दिनुभन्दा आफ्नै सिर्जना मात्र अभिव्यक्त गरिदियो, होइन? त्यो हुँदाखेरि होइन कति चाहिँ कस्तो हुँदो रहेछ भने त्यस्तो दुःख देख लेख्छस् त तँलाई साह्रै दुःख छ कि क्या हो भनेर पनि कतिले सोध्छन्
सुन्न
चाहिँ। त्यसरी म के भन्छु भने त्यो सिर्जना अलिअलि मिसिएकै हुन्छ आफ्नो दुःख त, तर पुरै टोटल्ली चाहिँ होइन त्यो,
हजुर।
आफ्ना केही भावनाहरू त्यहाँ मिसिया हुन्छन्, थोरै कतिकति दुःखहरू पनि कहिले काहीँ व्यक्त गरिन्छ।
त्यो हुँदाखेरि पनि मनलाई हलुङ्गो त भयो नि,
एकदम
होइन? हजुर, मुक्त सुनौ।
टेक्नु पर्ने छैन तिमीले धुलो हिलो भनेकै हुँ, टेक्नु पर्ने छैन तिमीले धुलो हिलो भनेकै हुँ, बनाइदिउँला चन्नलाई सजिलो भनेकै हुँ, टेकेनौ पहिले माथि भर्याङ पुग्छ भन्ने डरले, तिम्रा लागि भइदिउँला खुड्किलो भनेकै हुँ।
अर्को अर्को सुनौ त अर्को।
जुन अङ्ग दौडिँदा सधैँभरि धारमा लाग्यो, जुन अङ्ग दौडिँदा सधैँभरि धारमा लाग्यो, दुखाइ खपिरह्यो कति कति धारमा लाग्यो, जिताउन भूमिका खेल्ने फिक्का देखियो, हेर्नुहोस् खुट्टाले दौडिएर जित्यो अबिर निधारमा लाग्यो।
यो मुक्त जस जसले अहिले सुनिरहनु भएको छ उहाँहरूलाई दुःखमा दुविधा भयो भने एकपटक मुक्तकलाई कापीमा उतार्नु होला भन्न चाहन्छु म चाहिँ। जो मुक्तक लेख्दै हुनुहुन्छ होइन, उहाँहरूलाई बडो गजबको लेख्नु भएको छ यो मुक्तक, फेरि सुनौ न एकचोटि।
जुन अङ्ग दौडिँदा सधैँभरि धारमा लाग्यो, दुखाइ खपिरह्यो कति कति धारमा लाग्यो, जिताउन भूमिका खेल्ने फिक्का देखियो, हेर्नुहोस् खुट्टाले दौडिएर जित्यो अबिर निधारमा लाग्यो। यो चाहिँ कस्तो भने तुक र तुकभन्दा अगाडिको शब्द चाहिँ जोडिएर एउटा बनेको छ, तुक बनेको छ,
मिठो लेख्नु भएको छ।
अघिल्लो शब्दमा मिलाएर त्यसलाई संयोजन गरेर तुक मिलेको छ यसमा चाहिँ। यो चाहिँ अहिले पछिल्लो समयमा धेरै साथीले यसरी लेख्न सुरु गर्नुभएको छ। यो झट्ट सुन्दा चाहिँ तुक नमिलेको हो कि जस्तो लाग्छ, होइन? गहिरेर सुन्नुपर्छ, यो तुक मिलेकै हुन्छ यसमा।
मैले त्यही भएर कविमा टिपट गरेरै पो हेर्ने हो कि पनि भने गाह्रो हुन्छ नि है यस किसिमका मुक्त लेख्न चाहिँ।
यस किसिमका मुक्त लेख्दाखेरि अलिकति गाह्रो हुन्छ, दुईवटा त्यो तुक र अगाडिको त्यो जुन शब्दलाई मिलाउनलाई अलिक
एउटा मुक्तको कलाकारिता पनि हो,
कलाकारिता पनि हो। तर कति पहिला यस्ता मुक्त मन पर्दैनन्, मलाई पनि पहिले चाहिँ खासै त्यति राम्रो लाग्थ्यो, तर अलिकति कलात्मक चाहिँ हुन्छ यो
मुक्त,
होइन? अरूभन्दा अलिकति गहिरिएर अलिक कलात्मक सुन्नलाई पनि अलिक कलात्मक चाहिँ हुन्छ,
थोरै फरक भिन्न,
फरक भिन्न हुन्छ।
मुक्त लेखनको मोह चाहिँ कसरी बढ्यो?
अलिकति साहित्यप्रति झुकाव सानैदेखि थियो, होइन? त्यस पछाडि चाहिँ अरू कविता गजलहरू चाहिँ लेख्थेँ, अनि मुक्तक चाहिँ अलिकति पछाडि गजल लेख्दै गर्दाखेरि त्यतिखेर मुक्त भन्ने पनि थाहा थिएन गजल त्यस्तै गर्दाखेरि अनि साठी एकजनाको मुक्त पढेँ मैले याद छैन कसको मुक्त पढाएको थियो अनि त्यसो हेर्दाखेरि टक्क छोयो क्या त्यो मुक्तकले अनि यो त बहुत राम्रो विधा रहेछ सानो थोरैलाई नै पनि आफ्नो मनका भावहरू अभिव्यक्त गर्न सक्ने अनि त्यस पछाडि मलाई यो मुक्त अलिकति म तानिएँ त्यस पछाडि अनि त्यसरी लेख्न सुरु गरेको मैले
एकजना अपरिचित अज्ञात व्यक्तिले पनि प्रेरणा दिन सक्नु हुँदो रहेछ नि है त्यही बुझौँ
हजुर त्यही बुझौँ
जो हुनुहुन्छ उहाँ तपाईँ आफैलाई थाहा छैन हामीले कसरी थाहा पाउने उहाँलाई सलाम छ
एकदमै
मुक्तक सुनौ
हिँडेपछि अवश्य पाइला ठोकिन्छन् अक्सर नजरहरू चाहिँ अलि ढिला ठोकिन्छन् कातरहरू बसेका हुन्छन् यथास्थितिमा अघि बढ्ने सधैँ नै साहसिला ठोकिन्छन्
गजब माछा त माछा नै हो तर ठुला माछाले साना माछालाई हेपे जस्तो खाए जस्तो खै कस्तो कस्तो भएर निरन्तर रूपमा मुक्तक विधा यहाँसम्म आइपुग्यो मुक्तकलाई सानो माछा सम्झेर खान खोज्ने हेप्न खोज्ने अहिले पनि धेरै हुनुहुन्छ क्या नेपाली साहित्यमा मुक्तक पनि नेपाली साहित्यको एउटा विधा हो र यो पनि लेख्ने विषय हो र भनेर विभिन्न ठाउँहरूमा बोल्नुभएका तपाईँ हामीले सुन्दै आएका छौँ मुक्तकमा भएको आनन्द उहाँहरूले थाहा नपाउनु भएको हो कि मुक्तककारहरूले अहिले पनि मुक्तकको आनन्द उहाँहरूलाई दिलाउन नसक्नु भएको हो उहाँहरूलाई थोरै मुक्तकको तागतको बारेमा थोरै मुक्तकको ओजनको बारेमा तपाईँ के भन्नुहुन्छ
मुक्तक यस्तो विधा हो जुन चाहिँ जो वाचन गरिसकेपछि एकदमै भित्री मनलाई छुने विधा हो अरू चाहिँ अलि लामा हुन्छन् पढ्दै जानुपर्छ होइन धेरै अब नछुन पनि सक्छ त्यस्तो साह्रो छट्ट छोइहाल्ने चाहिँ मुक्तक हो तर मुक्तकमा चाहिँ अलिकति कस्तो छ भने अहिलेकोमा चाहिँ धेरै जसोले पहिलो लाइन दोस्रो लाइन तेस्रो लाइन चौथो लाइन एकै पाराको झड्का नदिने खालको लेख्दाखेरि चाहिँ त्यो मुक्तक राम्रो हुँदैन होइन तर मुक्तक जुन मुक्तको गुण हुन्छ नि झड्का दिने हो त्यस्तो हुँदाखेरि चाहिँ त्यस्तो हो भने चाहिँ मुक्तक एकदम राम्रो हुन्छ र धेरै चाहिँ साथीहरूले त्यो जुन अन्तिमको लाइन छ जुन झड्का दिने लाइनलाई त्यसलाई चाहिँ अलिकति विशेष प्राथमिकता दिएर लेख्नु भनेदेखि अझै राम्रो हुन्छ र त्यो सबैले त्यसलाई मन पनि पराउँछन् होइन हामी पनि अलिकति हामीमा पनि कमजोरी छ होइन उहाँहरूले पनि त्यति सिरियस रूपमा मुक्तलाई लिनुहुन्न अहिले धेरै चाहिँ साथीहरू गजलतिर अलिक बढी तानिनु भएको छ त्यो उहाँहरूको भन्दा पनि उहाँहरूको त आफ्नो ठाउँमा छ हामीले पनि त्यस्तो खालका सिर्जनाहरू दिन नसकेको हो कि भन्ने मलाई चाहिँ कता कता भन्नुहुन्छ
हामीमा पनि केही कमी कमजोरीहरू छन्
केही कमजोरी छन्
झट्ट फेरि मैले विभिन्न कार्यक्रमहरूमा जाँदा बडो रमाइलो लाग्ने चाहिँ साहित्यका अन्य विधाहरू प्रस्तुत गर्न जो मञ्चमा जानुहुन्छ उहाँहरूले सुरुमा मुक्तकै सुनाउनुहुन्छ कि फेरि अनि त्यतिखेर चाहिँ मलाई कस्तो लाग्छ भने हामी खाना खान बस्दा चटनी छेउमा छ भने सुरुमा हामी चटनी चाट्छौँ नि त्यो कतिको बानी हुन्छ नि चटनी चाटे जस्तो पनि लाग्छ मलाई साहित्यको एउटा चटनी पनि हो नि मुक्तक र खानामा चटनीले अचारले जुन स्वाद बोकेको हुन्छ मुक्तकले पनि त्यही स्वाद बोकेको हुन्छ हामी त्यही भन्छौँ कार्यक्रमबाट आज र भन्दै पनि आएका छौँ मुक्तक सुनौ
लडाउँछन् सकभर फ्याँकेर हिँड्नुहोला चारैतिर सधैँ नजर फ्याँकेर हिँड्नुहोला लडाउँछन् सकभर फ्याँकेर हिँड्नुहोला चारैतिर सधैँ नजर फ्याँकेर हिँड्नुहोला फुल आउँदा फुल नै पठाउने हिम्मत गर्नुहोस् पत्थर आउँदा उतै पत्थर फ्याँकेर हिँड्नुहोला
वा अर्को सुनौ अर्को
झन् खुसी दियो मेरो विगत कोट्याएर अब घाउ बल्झिने छैन खत कोट्याएर ढिस्को थिएँ मेहनतले सुमेरु भएको छु बेर्से हात दुखायो नङले पर्वत कोट्याएर
यो मुक्तक मैले केही साता अघि मुक्तक मालामा श्रोताहरू समक्ष बाँडेको थिएँ आज तपाईँबाटै सुन्न पाउँदा मलाई पनि बडो खुसी लागेको छ श्रोता रेडियो भिजन 91.6 MHz अहिले तपाईँहरू मुक्तक माला सुनिरहनु भएको छ मसँग झापाका मुक्तककार नगेन्द्र नेउपाने हुनुहुन्छ कार्यक्रम मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ नि सुन्ने चाह हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com भिजिट गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ म नगेन्द्र नेउपानेजीसँगकै कुराकानी अगाडि बढाउँछु नगेन्द्रजी अर्को एउटा मुक्तक सुनौ न
यो मुक्त चाहिँ अझै धेरैले मन पराउनु भएको मुक्तक हो दिन नहुने रहेछ बैगुनीलाई दिने मन भएर पनि बाँड्दै हिँड्नु ठिक होइन झनै सज्जन भएर पनि दिन नहुने रहेछ बैगुनीलाई दिने मन भएर पनि बाँड्दै हिँड्नु ठिक होइन जानी सज्जन भएर पनि हिजो बाहु काटेर दिए आज यस्तो गुनासो गर्छ जाबु हात मात्रै दियो फलानुले गर्दन भएर
वाह वाह गच्चप गछ नि त मुक्त कुनी फेरि फेरि सुनौ एकचोटि
दिन नहुने रहेछ बैगुनीलाई दिने मन भएर पनि बाँड्दै हिँड्नु ठिक होइन झनै सज्जन भएर पनि हिजो बाहु काटेर दिए आज यस्तो गुनासो गर्छ जाबु हात मात्रै दियो फलानुले गर्दन भएर पनि
गच्चप मिठो मुक्त लेख्दाखेरि कस्ता कस्ता विषयवस्तुमा चाहिँ आफू हराउँ जस्तो लाग्छ
म चाहिँ यो राजनीति विषयवस्तु र माया प्रेममा चाहिँ एकदमै म अहिलेसम्म लेखेकै छैन भन्दा पनि हुन्छ
अहिलेसम्म
सुन्नुभएका मुक्तहरूमा पनि माया प्रेम सम्बन्धी अथवा राजनीति विषयवस्तुमा चाहिँ म मेरो कलम त्यति राम्रो चल्दैन मलाई चाहिँ जिन्दगीका यथार्थ भोगाईहरू अलिकति ऊर्जा दिने खालका मुक्तहरू चाहिँ बढी मात्रामा लेख्न म रुचाउँछु
त्यसो भनिरहँदा तपाईँ आफैमा पनि भिन्न हुनुभयो मैले झट्ट हेर्दाखेरि धेरैजनाले लेख्ने माया प्रेम र राजनीतिसँग सम्बन्धित रहेरै हो तपाईँ त्योभन्दा थोरै भिन्न हुनुहुन्छ हिजो आज पूर्वका विभिन्न कार्यक्रमहरूमा तपाईँको बाक्लो उपस्थिति देख्छु म मुख्य वाचकको रूपमा विभिन्न कार्यक्रमहरूमा आफ्नो प्रस्तुति पनि दिइरहनु भएको छ लामो समय परदेश बस्नुभयो परदेशबाट घर आइसकेपछि यो सक्रियता तपाईँको देख्न पाउँदा बडो खुसी लागेको छ मलाई पनि परदेशमा पनि हुन्थ्यो होला यस किसिमका साहित्यिक कार्यक्रमहरू सहभागी जनाउनु हुन्थ्यो कि हुन्थेन ठ्याक्कै अहिले देशमा आइपुगेपछि र यस किसिमका कार्यक्रमहरूमा तपाईँ हिँडिरहँदा तपाईँको कल्पनामा हुने साहित्यिक माहौल र यथार्थमा हुने साहित्यिक माहौल थोरै यसमा तुलना गरौँ त कस्तो सोच्नु भएको थियो कस्तो पाइरहनु भएको छ कस्तो महसुस गरिरहनु भएको छ अहिले यसरी आफू विभिन्न कार्यक्रमहरूमा हिँडिरहँदा
यो चाहिँ कस्तो भने यो कार्यक्रम जुन स्थानमा हुन्छ त्यहाँ चाहिँ साहित्य प्रेमी साथीहरू टाढा टाढा पनि आउनुहुन्छ नआउने होइन तर स्थानीयलाई त्यति नसमेटेको हो कि जस्तो मलाई चाहिँ भान हुन्छ म दुई चारवटा कार्यक्रम जाँदाखेरि उपस्थित हेर्दाखेरि जति हामी फेसबुकमा दिए अथवा जति प्रचार प्रसार हुन्छ त्यो त्यही अनुसारको उपस्थिति अलिक कम भएको हो कि जस्तो चाहिँ मलाई दुई चारवटा काम गरेपछि अनुभव भएको छ त्यसो भनिरहँदा पनि टाढा टाढा आउने त्यही कार्यक्रमकै लागि भएर आउने साहित्य प्रेमी साथीहरू पनि हुनुहुन्छ त्यो पनि नकार्न सकिँदैन तर स्थानीयलाई चाहिँ अलिकति सहभागी अलिक कम भयो कि जस्तो मलाई चाहिँ महसुस हुन्छ
पक्कै पनि त्यही ठाउँमा कार्यक्रम छ छिमेकीलाई थाहा हुन्न है कहिलेकाहीँ हो यस विषयमा चाहिँ पक्कै पनि हाम्रा साहित्यकारहरूले विभिन्न कार्यक्रम आयोजना गर्नुहुने साहित्य सम्बन्धी गतिविधि गर्नुहुनेहरूले पक्कै मनन गर्नुहुनेछ आगामी दिनहरूमा परदेशमा पनि जानुहुन्थ्यो यस किसिमका कार्यक्रमहरूमा
परदेशमा चाहिँ म अलिकति अप्ठ्यारो ठाउँमा थिएँ भन्नाले अलिकति त्यो क्षेत्रबाट अलिक टाढै थिएँ होइन
कुन देशको जानुभएको तपाईँ
म साउदी अरबमा थिएँ
हजुर
अनि त्यो बाहिर अलिक कम्पनी पनि अलिक छुट्टी नहुने अनि सधैँभरि काम भइरहने त्यसले गर्दाखेरि म चाहिँ त्यस्तो कार्यक्रममा सहभागिता कहीँ पनि जनाउनु पाइनँ पहिलोचोटि चाहिँ तपाईँले बोलाइदिनु भयो यो हाम्रो कुन कार्यक्रममा जापानी साहित्य समाजको एकदम खुसी छु तपाईँले आभारी छु पहिलो कार्यक्रम त्यसपछि दम्बकमा दोस्रो कार्यक्रम भयो एकदमै आभारी छु अरूमा चाहिँ मैले त्यति सहभागिता जान पाएको छुइनँ तर अब चाहिँ आफ्नो सक्रियता पनि बढाउँदै लाने विचार गरेको छु
रेडियोमा पनि पहिलोपटक नै होला
एकदमै नौलो अनुभव भइरहेछ है म पहिलोचोटि चाहिँ रेडियोमा छिरेको छु आजसम्म रेडियोमा छिरेको पनि थिइनँ अलिकति बानी नहुँदाखेरि अलिकति असहज भन्ने महसुस हुँदो रहेछ जे होस् म सहज हुने कोसिस गर्नेछु तर हामी यो सञ्चार माध्यमबाट अलिकति बाहिर हुने अलिकति माइकसँग सामिप्यता नहुनेहरूलाई चाहिँ अलिकति असहजै हुनु रहेछ होइन त्यो अब म चाहिँ अब बिस्तारै बिस्तारै सहज हुने कोसिस चाहिँ गर्नेछु त्यसले अलिक अप्ठ्यारो भने चाहिँ हुने रहेछ
अब निकै नजिकको साथी हुनेछ माइक हामी यसमा ढुक्क छौँ आफूलाई यसरी ठ्याक्क नेपाल आउने बित्तिकै विभिन्न ठुला ठुला कार्यक्रमहरूमा प्रमुख वाचकको रूपमा नै प्रस्तुति दिन पाउँदा चौध वर्ष बसेर परदेशमा गरेको मेरो दुःख परदेशमा बसेर मैले लेखेको नेपाली साहित्य देशले बुझेको रहेछ भन्ने त महसुस हुन्छ होला नि है
एकदम हुन्छ म कस्तो सोच्थेँ भने म चाहिँ त्यति साह्रो मान्छेसँग होइन त्यस्तो हिमसिम त्यति साह्रो नबढाउने अलिकति बेग्लै पाराको मान्छे होइन अलिकति पछि नै बसेर हल्ला नगरिकन लेख्न चाहने मान्छे म चाहिँ सोच्थेँ मलाई साथीहरूले नचिन्नु होला होइन मुक्तक लेखेँ भने मलाई त्यति चिन्नु नहोला जस्तो लाग्थ्यो, तर यहाँ आएपछि चाहिँ मलाई अनुभव भयो कि मलाई महसुस भयो कि मलाई पनि कोही साथीले चिन्नुहुने रहेछ, कार्यक्रम बोलाइदिनु भयो होइन, एकदम खुसी लागेछ।
अब भने बाक्लो भेट पक्कै हुनेछ विभिन्न साहित्यिक कार्यक्रमहरूमा, किनभने तपाईँ त अब देशमै बस्नुहुन्छ, हामीसँग सँगै रहनुहुन्छ, मलाई बडो खुसी पनि लागेको छ। मुक्तक सुनौँ हामी।
कसलाई पो दुःख छैन, कसलाई पो पिर छैन, कसलाई पो दुःख छैन, कसलाई पो पिर छैन, यात्रा कसको अप्ठ्यारो छैन, कसको भिर छैन, हो त्यस्तैलाई मात्रै हो केही कुराले नसुने त, जसको आफ्नो अस्तित्व छैन, आफ्नो शरीर छैन।
अघि थोरै मुक्तक भन्दा बाहिर गजलहरू लेखेको कुरा पनि गर्नुभयो, अन्य कुन कुन विधामा कलम चलाउनुहुन्छ साहित्यमा?
म सुरु लेख्न सुरु गर्दा चाहिँ म कविता लेख्थेँ अनि गीतहरू सुरुमा लेख्थेँ, तर पछिल्लो समयमा चाहिँ गजल र मुक्तकमा चाहिँ अलि बढी कलम चलाउँछु।
मन सबैभन्दा बढी खुसी?
सबैभन्दा खुसी मुक्तक हो, त्यस पछाडि गजल हो। मुक्तकमा चाहिँ अलिकति चित्त बुझ्छ आफूलाई पनि, मुक्त लेख्दाखेरि चाहिँ अब खुसी पनि हुन्छ, दिल खुसी पनि हुन्छ एकदमै, अब धेरै साथीले मन पराइदिँदा झन् खुसी हुन्छ, अनि सबभन्दा बढी भिजेको, सबभन्दा लगाव भएको मलाई मुक्तक नै हो।
मुक्तक नै हो। अहिलेसम्म साहित्यका कुनै कृतिहरू बजारमा आएका छन्?
त्यस्तो एकल चाहिँ छैनन् होइन, अब संयुक्त चाहिँ अब छन्,
थुप्रै आए
संयुक्त चाहिँ।
योजना केही?
योजना तत्कालको लागि चाहिँ छैन भन्नु पर्यो। कस्तो भने मैले मुक्त लेख्ने 4-5 वर्ष भयो, मुक्तक अब नभएको होइन, 100 भन्दा पनि 100-125 मुक्तक होलान्, तर त्यसलाई छान्दै छान्दै लाँदाखेरि 20-25 भन्दा मुक्तक मैले राम्रो खालका मुक्तक मेरा मुक्तक छैनन् मैले इमान्दार साथ भन्नुपर्दाखेरि, त्यसले गर्दाखेरि अब लेख्दै जाउँ, भविष्यमा राम्रो लेखेर सङ्ख्यात्मक रूपमा पनि बढाउने र गुणात्मक पनि बढाउन सकियो भने भविष्यमा योजना चाहिँ छ। एउटा जिन्दगीमा एउटा धोको चाहिँ हो र त्यो धोको चाहिँ पुरा हुन्छ भन्ने विश्वास लिएको छु।
पक्कै पनि नेपाली मुक्तक विधालाई तपाईँको उत्कृष्ट मुक्तक सङ्ग्रह आएर अझ उत्साही थप्नेछ, अझ खुसी थप्नेछ भन्ने हामीले पनि अनुमान काटेका छौँ, अड्कल काटेका छौँ। मुक्तक सुनौँ।
नहुँदा पनि पछाडि पुच्छर हो जस्तै लाग्छ, नहुँदा पनि पछाडि पुच्छर हो जस्तै लाग्छ, बिगार्ने खुब देख्दा जाँगर हो जस्तै लाग्छ, अनुहार पनि मिलेको छ, स्वभाव पनि उस्तै देख्दा मान्छेको पुर्खा साँच्चै बाँदर
हो जस्तै लाग्छ। गच्छ गच्छ मिठो। यो तपाईँले लेख्नुहुन्छ नि मुक्त गजल कविता लेखिसकेपछि सुरुमा कसलाई देखाउनुहुन्छ?
सुरुमा चाहिँ म
एकजना हुन्छ नि त कोही है जसले चाहिँ आफ्नो रचनालाई हेरिदियोस्, मूल्याङ्कन गरिदियोस्, त्यस पछाडि मात्रै होला हामी धेरैजना चाहिँ बाहिर ल्याउँछौँ, त्यो पक्कै पनि लाग्छ मलाई।
त्यस्तो खालको गर्दिनँ म चाहिँ, जति लेख्छु प्रायः राखेकै हुन्छु होइन, नभए फेसबुकमा पोस्ट गर्छु, अनि कसै कसैलाई यस्तो भयो कि भएन भनेर, कति मिल्यो कि मिलेर भनेर कसै कसैलाई चाहिँ म कहिलेकाहीँ सुनिल अधिकारी दाजुलाई गर्छु, नै प्रायः त्यति साह्रो बाहिर म चाहिँ पठाइ पनि हाल्दिनँ।
अर्को मुक्तक सुनौ।
एउटा नबोकेर अक्सर दुइटै बोक्नुपर्छ, मनमा डर अनि जाँगर दुइटै बोक्नुपर्छ, एउटा नबोकेर अक्षर दुइटै बोक्नुपर्छ, मनमा डर र जाँगर दुइटै बोक्नुपर्छ, रहर बोक्ने भए दुःख पनि अँगालेर जिन्दगीमा निरन्तर दुइटै बोक्नुपर्छ।
मिठो। अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ, धेरै कुराकानी गर्न मन थियो मलाई, तर हामीसँग समय सकिन सकिन लागेको सङ्केत पनि म पाइराखेको छु। यो समय कार्यक्रमलाई उपलब्ध गराउनु भयो, रेडियो भिजनको स्टुडियोसम्म आउनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अन्त्यमा रेडियो भिजन सुनिरहनु हुने प्रिय श्रोताहरूलाई, आफ्ना शुभचिन्तकहरूलाई तपाईँका मुक्तकबाट अबका दिनहरूमा अझ खोजी खोजी पढौँ भन्ने लाग्ने मनहरूलाई जो अहिले हामीलाई सुन्दै हुनुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
उहाँहरूले मेरो मुक्तक मन पराइदिइरहनु भएको छ, एकदम खुसी छु, उहाँहरू आभारी पनि छु, र उहाँहरूले दिनुभएको सुझाव सल्लाह अनुसार म नि सिर्जना गर्दै जानेछु। अनि जब युवा पुस्ता, जब पछिल्लो पुस्तामा लेख्ने हाम्रा मुक्तकारले के भन्न चाहन्छु भने, हामी हतार चाहिँ नगरौँ, बिस्तारै लेखौँ, म समय दिउँ। हामी अहिले पछिल्लो समयमा चाहिँ एकदमै हतार गरेर लेख्ने हुन्छ, त्यसले गर्दाखेरि गुणस्तर आउँदैन, सङ्ख्यात्मक त बढ्ला, त्यो गुणस्तर बढाउनको लागि हामीले निकै टाइम दिनुपर्छ यो मुक्तकलाई पनि, चार लाइन भनेर मात्रै हुँदैन, यसलाई यसको भित्री गुण भित्री यसमा हुनुपर्ने जुन पावर छ जुन छ त्यसलाई चाहिँ कायम राख्नलाई हामीले निकै टाइम दियौँ यही भन्न चाहन्छु।
छुट्दा छुट्दै एउटा मुक्तक सुनेर जाउँ न, मलाई त मुक्तक सुन्ने भोक अझै नै छ, एउटा मुक्तक सुनौँ अनि बिदा लिउँ।
ल, यो चाहिँ परदेशीको पीडाको मुक्तक हो। सबैले भन्दैछन् उतैतिर छोडियो, मुटुभित्र चल्ने धड्कन उतैतिर छोडियो, कमाउन गएको बिचारा त्यो परदेशीको लास आयो तर जीवन उतैतिर छोडियो।
सबैसँग बाजे ठोकिए आज आउला भन्दै भोलि आउला भन्दै पर्खे बसे के बुढिया परदेशबाट छोरो आशयात्मा बसे के बुढिया मिति पुग्यो कालले टपक्कै चुडेर लाग्यो आमाको चाहना अधुरै रह्यो अभागी छोरो बाटा छोरो फर्केला।
नगेन्द्र न्यौपानेजीको मुक्तक मुक्तकसँगै मनसुने मार्मिक गीत मार्मिक मुक्तकसँगै तपाईँहरू समक्ष मैले राखेँ। आजको हाम्रो व्यवसायमा मुक्तककार नगेन्द्र न्यौपाने हुनुहुन्थ्यो। उहाँसँगको बलाकुसारी तपाईँलाई के कस्तो लाग्यो, कार्यक्रम सुन्दै जाँदा मुक्तक पठाउन मन भयो, प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ। muktakmala@gmail.com मेल गर्न सक्नुहुन्छ। मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा सल्लाह सुझाव प्रतिक्रिया छोड्न सक्नुहुन्छ। यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि समेसनका निमित्त देवेन्द्र अधिकारीजीलाई धेरै धेरै धन्यवाद। मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै मदन भण्डारी आजका हाम्रा प्रिय पाहुना नगेन्द्र न्यौपानेजीसँगै बिदा चाहन्छु। नमस्कार। मिठा मिठा सपना सबै तपाईँकै भागमा भरुन्। शुभरात्री।
अलि अलि बतास चल्यो साँझ पर्यो अलि अलि बतास चल्यो मनभरि तिम्रै माया बढ्यो है आकाशभरी तारा चम्किदा अँध्यारो चिर्दै आकाशभरी तारा चम्किदा संसारै उज्यालो लाग्यो संसारै उज्यालो लाग्यो समझिदा शीतल शीतल छहारी मा तिमी र म हुँदा शीतल शीतल छहारी मा तिमी र म हुँदा खुसीले रम्यो यो खुसीले रम्यो यो मन तिमीलाई पाउँदा तिमीलाई पाउँदा साँझ पर्यो अलि अलि बतास चल्यो मनभरि तिम्रै माया बढ्यो।